यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। बैतडीको खोडपेमा गैराती भएको बस दुर्घटनामा 9 जनाको मृत्यु, 34 जना घाइते। नेकपा सचिवालय बैठक आज अपरान्ह बस्दै। नेपालमा रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा समिति गठन। संसदीय सुनवाई समितिद्वारा अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन। एमा पञ्चक अन्तर्गत आज काग तिहार, आजै धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस। र गत 24 घण्टामा विश्वभर 6 लाख बढ़ी कोरोना भाइरसका नयाँ संक्रमित थपिए। अब समाचार विस्तारमा। बैतडीको खोडपे नजिकै बस दुर्घटना हुँदा 9 जनाको मृत्यु भएको छ। दुर्घटनामा 34 जना घाइते भएका छन्। बैतडी र दार्चुलाको सीमा गन्नाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना 5X5141 नम्बरको बस गैराती 9 बजेतिर भीड़बाट खसेको थियो। दुर्घटनामा परि घाइते भएका 7 जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि धनगढ़ी पठाइएको छ भने अन्य घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीलाई उद्धृत गर्दै हाम्रा संवाददाताले जनाएका छन्। मृतकको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ। नेकपा सचिवालय बैठक आज अपरान्ह 4 बजे बस्ने भएको छ। सचिवालय सदस्यहरूको पटक पटकको मागपछि आज बैठक बस्न लागेको हो। सरकारले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ। कार्तिक 20 र 24 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले समितिले दिने प्रतिवेदनका आधारमा मुलुकमा रासायनिक मल उद्योग स्थापना गर्ने काम अगाडि बढ़ाइने बताउनुभयो। अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा कृषि र उद्योग मन्त्री सदस्य रहनु भएको छ। यसैगरी सरकारले सरकारी अस्पतालहरूमा कोविडको जाँच तथा उपचार निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरूङले बताउनुभयो।
विशेष त कोरोना भाइरस COVID-19 को विरूद्धमा प्रयोग हुने खोप नेपालमा उपयोग गर्न खोप सम्बन्धी प्रस्ताव तथा कार्ययोजना स्वीकृत भएको छ। सँगै कोरोना भाइरस COVID-19 को संक्रमणको उपचार बापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी तेस्रो संशोधन आदेश 2077 स्वीकृत भएको छ। त्यसमा हामीले सरकारी स्वास्थ्य संस्थाहरूमा COVID-19 को परीक्षण र उपचार निशुल्क गर्ने कुराहरू छ। जो स्वास्थ्य क्षेत्रमा रहेको जे चर्चा छ, जे टिका टिप्पणी छ, यी सबै कुरोहरूलाई राज्य र सरकार त्यसको अभिभावकको र राज्यले त्यसको जिम्मा लिने निर्णय नेपाल सरकारले मन्त्री परिषदले निर्णय गरेको कुरो म यहाँ बीचमा राख्न चाहन्छु।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक र उप प्रधानमन्त्री तथा मन्त्री राज्य मन्त्रीहरूको कार्तिकदेखि 2077 चैत्रसम्मको 50% पारिश्रमिक कोविड कोषमा जम्मा गरिने भएको छ। सरकारका प्रवक्ता मन्त्री गुरूङले कोषमा प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक जम्मा भइसकेको र उप प्रधानमन्त्री तथा मन्त्री राज्य मन्त्रीहरूको 50% पारिश्रमिक कोविड कोषमा जम्मा गरिने बताउनुभयो। सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न यसअघि आवश्यक आवागमनका लागि खुला गरिएका 13 सीमानाका बाहेक बाँकी सबै सीमानाकामा लगाइएको प्रवेश निषेधाज्ञालाई जारी राख्दै मंगिर 30 गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको मन्त्री गुरूङले बताउनुभयो। यसअघि कार्तिक 30 गतेसम्म सीमानाकाबाट आवागमनमा रोक लगाइएको थियो। सरकारले पुस्तक आयातमा लगाइएको कर खारेज गर्ने निर्णय गर्नुका साथै विभिन्न करका दरहरू पनि घटाउने निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा मन्त्री गुरूङले कोरोना संक्रमणको जोखिम रहिरहेकाले भौतिक दूरी र स्वास्थ्य सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह पनि गर्नुभयो।
समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्दै समृद्ध समृद्ध राष्ट्र निर्माणको लागि हामी सबैलाई प्रेरणा मिलोस्। महामारीको बेलामा आफू बाँचेर अरूलाई बचाउनु नै सबैभन्दा ठूलो मानव सेवा हो। त्यसैले भौतिक दूरी कायम गर्दै स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूरा पालन गरौं। सूचना प्रविधिको भरपूर प्रयोग गर्दै जान्छौं, त्यही बसेर चाडबाड मनाऊ भन्ने सन्देश चाहिँ म तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
मन्त्री गुरूङले महामारी नियन्त्रणका लागि सरकार साथमा रहेको भन्नुहुँदै जनस्तरबाट भइरहेको सहयोगका लागि सबैमा सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। कर्मचारीलाई उपलब्ध गराउँदै आएको विभिन्न शीर्षकका खर्च सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले रोक लगाएको छ। रोक लगाएका बजेट शीर्षकमा महँगी भत्ता कटौती, सवारी साधन खरिद, हेलिकप्टर भाड़ा लगायत रहेका छन्। मन्त्री परिषदले पारित गरेको सरकारी खर्चमा मितव्ययिता सम्बन्धी मापदण्ड 2077ले फजुल खर्च घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाइएको छ। मापदण्डले सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। संघीय संसद संसदीय सुनवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोच सम्बन्धी जानकारी लिएपछि समितिको हिजोको बैठकले उहाँहरूको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। सरकारले अमेरिकामा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा, बेलायतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डाक्टर निर्मल कुमार विश्वकर्मालाई राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो। बैठकमा प्रस्तावित राजदूतहरूले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रवर्धन गर्दै मुलुकमा लगानी भित्र्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रस्तावित राजदूत डाक्टर खतिवड़ा विरूद्ध 3 र रेग्मी विरूद्ध एउटा उजुरी परे पनि उजुरीकर्ता भने समिति समक्ष उपस्थित भएनन्। प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो काठमाडौँ उपत्यकामा 973 सहित देशभर 1913 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा 10022 जनामा पीसीआर परीक्षण गर्दा 759 महिला र 1154 पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँमा 764, भक्तपुरमा 83 र ललितपुरमा 126 सहित काठमाडौँ उपत्यकामा 973 संक्रमित भएका हुन्। हिजो प्रदेश एकमा 160, प्रदेश दुईमा 70, बागमती प्रदेशमा 1149, गण्डकी प्रदेशमा 193, लुम्बिनी प्रदेशमा 235, कर्णालीमा 18 र सुदूरपश्चिम प्रदेशमा 88 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 204,242 पुगेको छ। हिजो 2,349 जना कोरोना संक्रमण निको भई घर फर्किएका छन्। यो सँगै हालसम्म संक्रमण निको हुनेको कुल संख्या 164,592 पुगेको छ। कोरोना संक्रमणका कारण हिजो थप 15 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 1,199 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गम्भीर लक्षण देखिएका 373 जनाको आईसीयू र 87 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना महामारी नियन्त्रणका लागि प्रदेश दुई सरकारले तेस्रो चरणको तयारी शुरूआत गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी विरूद्ध तेस्रो चरणको कार्यक्रम संचालन गर्ने निष्कर्ष निकालेको हो। कोरोना महामारीको वर्तमान अवस्था, विगतका कामको समीक्षा र आगामी रणनीतिबारे बैठकमा छलफल भएको जनाइएको छ। महामारी विरूद्धको तेस्रो चरणको तयारी स्वरूप 50,000 भीटीएम र रिएजेन्ट खरिद गरिसकेको, पीसीआर ल्याब संचालन गर्न बाँकी रहेको र चार जिल्लामा यसै हप्तादेखि ल्याब संचालनमा ल्याउने सम्पूर्ण तयारी पूरा भइसकेको सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डाक्टर प्रमोद यादवले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो भएको सरकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उहाँले कार्ययोजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। उहाँले देशकै महत्वपूर्ण सड़क विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ़न आयोजना कार्यालयलाई निर्देशन दिनुभयो। जम्मा 113 किलोमिटर लम्बाईको सड़क दुई खण्डमा निर्माण गर्न लागि हो। सो सड़क एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ। सड़क निर्माणको काम चिनिया कम्पनी चाइना स्ट्रेट कन्स्ट्रक्सनले गरिरहेको छ। भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्न सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले काम शुरू गरेको छ। आयोगले पहिलो चरणमा देशभर रहेका 753 स्थानीय तहमध्ये 100 स्थानीय तहमा काम शुरू गर्नेछ। आयोगसँगको सहकार्य सम्झौता हस्ताक्षर कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले एक टुक्रा पनि जमीन नभएको भूमिहीन सुकुम्बासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। मन्त्री अर्यालले भूमि नै नभए का दलित समुदायलाई एक पटकका लागि जमीन उपलब्ध गराउने महत्वपूर्ण कार्यभार पनि रहेको बताउनुभयो। कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आयोग र स्थानीय तहबीचको प्रतिबद्धता पालना गर्दै भूमिहीन सुकुम्बासीलाई जमीन उपलब्ध गराउन भूमिका निर्वाह गर्ने बताउनुभयो। मुलुकको सबैभन्दा ठूलो ढल्केवर सब स्टेशनको निर्माण सम्पन्न भएको छ। आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट 1200 मेगावाट विद्युत आदान प्रदानका लागि मार्ग प्रशस्त भएको आयोजनाका प्रमुख शुक्र देवकोटाले बताउनुभयो। कुल 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युत समेत सोही सब स्टेशनमा जोडेर पूर्व पश्चिम प्रवाह गरिने उहाँले बताउनुभयो। चालू आर्थिक वर्षमा नै माथिल्लो तामाकोशी लगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत भारत पठाउन समेत मार्ग प्रशस्त भएको छ। आज नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत काग तिहार मनाइँदैछ। पाँच दिनसम्म मनाइने भएकाले एम पञ्चक पनि भनिने यस पर्व मा आज काग तिहार मनाउन लागिएको हो। धार्मिक मान्यता अनुसार यमराजको सन्देशवाहकका रूपमा मानिएको कागलाई आज यमदूतको रूपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ। आजै धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस पनि मनाइँदैछ। विश्वकै प्राचीनतम चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ। विक्रम सम्वत 1974 आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएपछि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले आयुर्वेद चिकित्सक संघको पहलमा 2056 सालदेखि आजका दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउँदै आएका छन्। वैकल्पिक सिकाइका लागि सरकारले शुरू गरेको अनलाइन कक्षाको पढ़ाईमा विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँच पुग्न नसकेको गुनासो बढ़ेको छ। रेडियो टेलिभिजन र अनलाइनबाट सञ्चालन हुँदै आएका कक्षाहरूमा दृष्टिविहीन बहिरा बौद्धिक अपाङ्गताका साथै विभिन्न शारीरिक अपाङ्गता भएका विद्यार्थीहरू अझै जोड़िन सकेका छैनन्। यशोदा अधिकारीको रिपोर्ट।
सामान्य अवस्थाका बालबालिकाको समेत वैकल्पिक कक्षाहरूमा पहुँच पुग्न नसकिरहेको अवस्थामा विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीहरू अनलाइन कक्षाबाट वञ्चित भएका छन्। कोरोना भाइरसको महामारीका कारण बन्द रहेका विद्यालयहरूले अनलाइनबाट पठन पाठनलाई अगाडि बढ़ाइरहेको भए पनि दृष्टिविहीन बहिरा बौद्धिक अपाङ्गता लगायत अन्य शारीरिक अपाङ्गता भएका अधिकांश विद्यार्थीहरू वैकल्पिक कक्षाहरूमा जोड़िन सकेका छैनन्। राष्ट्रिय अपाङ्ग महासंघले सिन्धुपाल्चोक र काभ्रेमा कोविड 19 को प्रति कार्यमा अपाङ्गता समावेशीकरण कार्यक्रम सञ्चालन गरी शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रमा वकालत गर्दै आएको जनाएको छ। महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्साल पनि अपाङ्गता भएका विद्यार्थीहरूको अनलाइन कक्षाहरूमा पहुँच अझै शून्य अवस्थामा रहेको बताउनुहुन्छ।
सांकेतिक भाषामा पढाउन पर्ने व्यक्तिहरूलाई अनलाइनबाट पढाएको कति चाहिँ प्रभावकारी हुन्छ, दृष्टिविहीनले जसले चाहिँ देख्न सक्दैनन् उनीहरूलाई अनलाइनबाट पढाएको कतिको प्रभावकारी हुन्छ, बौद्धिक अपाङ्गता भएको बाल बालिकाको लागि जसलाई चाहिँ हामीले भनेर पनि बुझ्दैनन् उनीहरूको पहुँचमा त अनलाइन शिक्षा त एकदमै शून्य नै छ।
काभ्रेको सरस्वती माध्यमिक विद्यालयको कक्षा 11 अध्ययनरत बौद्धिक अपाङ्गता भएकी छात्रा मनिषा तामाङलाई अनलाइन कक्षामा पढ्न समस्या हुँदै आएको छ। बेला बेलामा बेहोस हुने, लड्ने र होसमा हुँदा पनि राम्रोसँग अरूले भनेको कुरा बुझ्न नसक्ने मनिषाले अनलाइनमा पढेको कुरा पनि बुझ्नु भएको छैन। कमजोर शारीरिक अवस्थाका बावजुद कहिलेकाहीँ अनलाइन कक्षामा जोडिने गर्नुभएको मनिषा पढाइमा निकै बाधा पुगेको बताउनुहुन्छ।
ज्यान नै होसमा आउन गाह्रो हुने, होसमा आए नि आफूले के बोलेको त्यो पनि थाहा नहुने हुन्छ। पढाइमा नि धेरै बाधाहरू परिरहेको छ।
विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीहरूका लागि फरक फरक सिकाइ पद्धति आवश्यक पर्ने गर्दछ। टेलिभिजनबाट हुने कक्षामा सांकेतिक भाषाको व्यवस्था गरिएको भए पनि रेडियो र अनलाइन कक्षाहरूमा भने अपाङ्गता भएका विद्यार्थीका लागि अलग्गै व्यवस्था हुन सकेको छैन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम अपाङ्गता भएका विद्यार्थीलाई वैकल्पिक सिकाइमा समेट्न अप्ठ्यारो परेको बताउनुहुन्छ।
सामान्य अवस्थाका बालबालिकासँग शिक्षामा जोड्न हामीले गाह्रो परिरहेको हुनाले उनीहरूको लागि अझै बढी सोच्नुपर्ने अवस्था चाहिँ हो होइन, तर त्यसलाई छुट्टै प्याकेज बनाउन सकेको अवस्था छैन। सरकारले अब विशेष अपाङ्गता भएका बालबालिकाको लागि थप प्रयत्न गर्न आवश्यक छ।
कोरोना भाइरसको महामारीपछि नयाँ प्रयोगका रूपमा सञ्चालन हुँदै आएको अनलाइन कक्षाहरूमा अझै सबै विद्यार्थीको पहुँच पुग्न सकेको छैन। त्यसमा पनि मुलुकभर रहेका र फरक क्षमता भएका करिब 2 लाख विद्यार्थीलाई वैकल्पिक कक्षामा पूर्ण रूपमा सहभागी गराउन विशेष व्यवस्था गर्न सके उनीहरूले पनि सिकाइलाई निरन्तरता दिन सक्नेछन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
वैकल्पिक सिकाइमा अपाङ्गता भएका विद्यार्थीहरूको पहुँच पुग्न नसकेको सम्बन्धी यो रिपोर्ट पछि अब अर्को रिपोर्ट। बाल विवाह न्यूनीकरणका लागि अहिले मधेसी समुदाय आफै सचेत बन्न थालेका छन्। पछिल्लो समय कैलालीको भजनी नगरपालिकामा मधेसी समुदायका मानिसहरू छोरीको सानै उमेरमा विवाह गर्न हुन्न भन्ने पक्षमा अभियान चलाउन थालेका छन्। कैलालीबाट ईश्वर साउदको रिपोर्ट।
कैलालीको भजनी नगरपालिका वडा नम्बर 7 पृथ्वीपुर चर्राका मधेसी समुदायका मानिसहरू भने पछिल्लो समय छोरीको सानै उमेरमा विवाह गर्न हुन्न भन्ने पक्षमा उभिन थालेका छन्। समाजसेवी कृपाराम लोनिया:
हामी गाउँमा आएर सबलाई त्यही सल्लाह सुझाव दिइराखेका छौँ, बाल विवाह नगर्नु होला। कसैले बाल विवाह गरे भने कडै कानून लागेछ, दुइटैले लाग्ने हो कानून।
पृथ्वीपुर चर्रामा अवस्थित तिवारी, ठाकुर, लोनिया, लो, धोबी, पासी, यादव, नाउ, अली, बोर्ड जातिका मानिसहरू बस्छन्। उनीहरूको त्यहाँ करिब 3,000 जनसंख्या रहेको छ। बस्तीमा कक्षा 5 सम्म पढाइ हुने हलौना बाबा आधारभूत विद्यालय पनि छ। पछिल्लो समय त्यो विद्यालयले पनि बालिकाहरूलाई पढाउनुपर्छ, चाँडै बीए गर्नुहुन्न भन्ने विषयमा छलफल गर्न थालेको छ। विद्यालयका प्रधानाध्यापक सेवकराम नाउ:
कक्षा कोठामा विद्यार्थीहरूलाई बाल विवाह सम्बन्धी जानकारी गरेकै छौ र अभिभावकहरू मिटिङ बस्दाखेरि कुरा पनि राख्छौ।
त्यो समुदायमा अहिले आमा समूह पनि गठन गरिएका छन्। ती आमा समूहमा पनि बाल विवाह न्यूनीकरण गर्नुपर्छ भन्ने विषयमा छलफल गरेको छ। स्वयं सेविका पेर्मा लोनिया:
छोटे उमेर में बिहा हो गया, अब बच्चा जब पावती है तो उनको खतरा है, बच्चों का खतरा है। हम लोग आमा समूह में यही समझाती है सबका लोगन कहीं कहीं छोटे उमेर में बिहा न करो।
समुदाय में रहकर किशोर किशोरीहरु पनि बाल विवाह न्यूनीकरण में सक्रिय बन्न थालेका छन्। कक्षा 10 में अध्ययनरत किशोरी रूबी लोनिया:
हामीले बाल विवाह गर्नु हुँदैन, यदि हामी बाल विवाह गर्यौं भने छोटो उमेर में बच्चा जन्मिन्छ र हामीले आफ्नो लाइफ पनि बिगार्छौं र आफ्नो बच्चाको पनि भविष्य बन्दैन, त्यसको शरीरमा
भजनी नगरपालिका वडा नम्बर 7 पनि बाल विवाह गर्नेको विवाह दर्ता समेत गर्दैन। त्यसले पनि त्यो समुदायमा हुने बाल विवाह न्यूनीकरणका लागि केही सहयोग पुग्ने देखिन्छ। वडा नम्बर 7 वडा सदस्य टीकाराम डंगौरा:
वडा कार्यालयमा उमेर नपुगेका यदि किशोर किशोरी विवाह दर्ता गर्न आउँछन् भने त्यो हामीहरूले गरेर राखेकै छैन, यसले पनि सानो उमेरमा विवाह गरे भने वडा कार्यालयबाट कुनै प्रमाण मिल्दैन भनेर उनीहरू पनि अहिले डराएर राखेका छन्।
20 वर्ष मुनिको विवाहलाई नेपाल कानूनले बन्देज गरेको छ। यदि कसैले बाल विवाह गरेको भेटिएमा 3 वर्षसम्म कैद र 30,000 जरिवाना हुन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध:
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौं, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्मकैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका संक्रमितको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। गत 24 घण्टामा विश्वभर 6,34,670 संक्रमित थपिएका छन्। गत 24 घण्टामा सबैभन्दा बढी अमेरिकामा 157,121 संक्रमित थपिएका छन्। छिमेकी मुलुक भारतमा भने केही दिन यता संक्रमण दर घटेको देखिन्छ। भारतमा गत 24 घण्टामा 43,861 संक्रमित थपिएका छन्। युरोपेली मुलुकहरूमा पनि संक्रमण दर बढ़िरहेको छ। फ्रान्समा गत 24 घण्टामा 33,172, बेलायतमा 33,470, इटलीमा 37,978 संक्रमित थपिएका छन्। विश्वभर 5,30,73,000 बढ़ी कोरोना भाइरसबाट संक्रमित भएका छन् भने 3,72,20,000 बढ़ी संक्रमित निको भएको जनाइएको छ। कोरोना संक्रमणपछि 12,98,000 बढ़ीले ज्यान गुमाएका छन्। फिलिपिन्समा गोली नाम दिएको शक्तिशाली आँधी आएको दुई साता नबित्दै फेरि अर्को भीषण आँधी आएको छ। राजधानी मनिला र आसपासका क्षेत्रमा भामको नाम दिएको उक्त आँधी र त्यसले निम्त्याएको अविरल वर्षाका कारण कम्तीमा 11 जनाको मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। लिबियाको तटीय क्षेत्र खोक्समा पानी जहाज दुर्घटना हुँदा कम्तीमा 74 जना आप्रवासीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले दुर्घटनाग्रस्त पानी जहाजमा 120 यात्रु रहेको जनाएको छ। उक्त दुर्घटना गत अक्टोबर 1 पछि भूमध्य सागरमा भएको 8 पानी जहाज दुर्घटना हो। अब आर्थिक समाचार।
आर्थिक वर्ष 2076-77 आन्तरिक लेखा परीक्षणबाट 11,40,00,000,000 रूपियाँ बेरुजु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष 2076-77 आन्तरिक लेखा परीक्षणमा देखिएको बिर्जु समेटिएको अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा सबैभन्दा बढ़ी बेरुजु स्थानीय तहमा देखिएको छ। स्थानीय तहमा 4,22,00,000,000 रूपियाँ बेरुजु देखिएको छ। यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा 1,84,00,000,000 रूपियाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा 1,52,00,000,000 रूपियाँ, रक्षा मन्त्रालयमा 98,90,00,000 रूपियाँ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा 60,06,00,000 रूपियाँ बेरुजु देखिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। बुधबार 28 अंक भन्दा धेरैले बढ़ेको नेप्से बिहिबार 10.82 अंकले बढ़ेर 1,718.49 अंकमा पुगेको छ। यसै गरी कारोबार रकम पनि बढ़ेको छ। बुधबार 4,09,00,000,000 रूपियाँ बराबरको शेयर कारोबार भएकोमा बिहिबार 4,82,00,000,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। बिहिबार विशाल बजार कम्पनी, सार ट्रेडिङ कर्पोरेशन, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल, शिवम सिमेन्ट, पुनर्विमा कम्पनीको सबैभन्दा बढ़ी शेयर कारोबार भएको छ भने मूल्य पनि बढ़ेको छ। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा 1,00,00,000 लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले 3 महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ। हरेक प्रदेशमा 90 दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीति अनुसार पहिलो परियोजनाका रूपमा गण्डकी प्रादेशिक डिपोको क्षमता वृद्धि शुरू भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाल ओलम्पिक कमिटिको वार्षिक साधारण सभा भर्चुअलबाट नै गरिएको छ, जसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोविड-19 कारण 9 राष्ट्रिय खेलकुद समयमा नहुने बताउनुभयो। मन्त्री विश्वकर्माले नेपाली खेलकुद जीवनलाई सामान्यीकरणतर्फ अघि बढाउन सरकारले निर्णय गरेको बताउँदै जोखिम तथा सबै चुनौतीका बावजुद पनि खेलकुद अघि बढाउनु परेको जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले टोकियो ओलम्पिक परिषदले आफ्नो तयारी शुरू गरिसकेको बताउँदै अन्तर्राष्ट्रिय प्रशिक्षकहरूलाई नेपाल बोलाएर भए पनि प्रशिक्षण दिने बताउनुभयो। कोविड-19 कारण एनओसीले आफ्नो साधारण सभा भर्चुअल मार्फत गरेको हो। दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टीमका एक खेलाड़ीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणमा एक खेलाड़ीको नतिजा पोजिटिभ आएको हो, अन्य खेलाड़ीको नतिजा भने नेगेटिभ आएको छ। एन्फाका अनुसार कोरोना देखिएका 3 खेलाड़ीलाई अस्पतालको एकान्तवासमा राखिएको छ, उनको अवस्था सामान्य रहेको छ। खेलाड़ीको परिचय गोप्य राखिएको छ। कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ, त्यस्तै नेपालले मंगसिर 2 गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। फिफा विश्वकप छनौटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन्। 63 वर्षीय ग्रेगले युएएफले पदमा रहनका लागि आग्रह गर्दा पनि उनले पदबाट राजीनामा दिएका छन्। गत वर्ष युएएफ एकको सहयोगमा फिफाको उपाध्यक्षमा निर्वाचित भएका ग्रेगले यसअघि 2023 बस्ने बताएका थिए। अब ग्रेगले फिफाको भोटिङ राइट्स पनि गुमाएका छन्। उनले युएएफ ए विरुद्धको नराम्रो कमेन्ट गरेको आरोप लागेको छ।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:24 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बैतडीको खोडपेमा गैराती भएको बस दुर्घटनामा 9 मृत्यु, 34 घाइते। नेकपा सचिवालय बैठक आज अपरान्न बस्दै। नेपालमा रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा समिति गठन। संसदीय सुनवाई समितिद्वारा अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन। एम पञ्चक अन्तर्गत आज काग तिहार, आजै धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस। र गत 24 घण्टामा विश्वभर 6 बढ़ी कोरोनाका नयाँ संक्रमित थपिए। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।